तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार जुलाई 13, 2025। विषय संस्कार स्वर्णपाठ युहन्ना। तर संसारले जान्नै पर्छ कि मैले मेरा पितालाई प्रेम गर्छु, यसैले म त्यही जस्ताको तस्तै गर्दछु जुन उहाँले मलाई गर्नु भन्नुभयो। ख्रिस्त येशु। उत्तरदायी पढाइ मत्ती। अन्य धार्मिकताका निम्ति बोकाउने र तिर्खाउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नुहुनेछ। धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य हो तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्, झुटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हो। सुखी र खुसी बन, स्वर्गमा तिमीहरूलाई ठुलो इनाम मिल्नेछ, किनभने तिमीहरूका अघिका अग्मभक्तहरूलाई तिनीहरूले यसरी नै व्यवहार गरेका थिए। तिमीहरूले यसो भनिएको सुनेका छौ, तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर। तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर। यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँचो पुत्र हुनेछौ, किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ, अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ। यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूले गर्ने इनाम पाउने छैनौ। महसुल उठाउनेहरूले पनि त्यसै गर्छन्। यसै कारणले तिमीहरू सिद्ध हौ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ। बाइबलबाट मत्ती। येशु बेथानीमा हुनुहुन्थ्यो। उहाँ कुष्ठरोगी सिमोनको घरमा हुनुहुन्थ्यो। जति बेला येशु त्यहाँ हुनुहुन्थ्यो, एउटी आइमै उहाँ कहाँ आइन्। उनीसँग बहुमूल्य अत्तर भरिएको एउटा संगमरमरको बुडुलको थियो। येशुले खाँदै गर्नुभएको बेला तिनले येशुको शिरमा त्यो सुगन्धित अत्तर खन्याइन्। चेलाहरूले त्यो देखे र आइमाईसँग रिसाए। चेलाहरूले सोधे, यो अत्तर किन नष्ट गरेको? येशुले यी सब थाहा पाउनुभयो। येशुले भन्नुभयो, तिमीहरूले यिनलाई किन दिगदारी दिन्छौ? यिनले मेरो निम्ति असल कार्य गरेकी छिन्। यिनले मेरो शरीरभरि अत्तर छरिदिइन्। यिनले मलाई म मरेपछि मृत संस्कारको निम्ति तयार पारेकी हुन्। म तिमीहरूलाई साँचो भन्दछु, यो सुसमाचार सारा संसारमा प्रचार गरिनेछ, अनि प्रत्येक ठाउँमा यी स्त्रीले गरेको सुकार्यहरूलाई पनि बताइन्छ, अनि मानिसहरूले यिनलाई सधैँ सम्झनेछन्। जब साँझ भयो, येशु आफ्ना चेलाहरू साथ खानामा बस्नु भएको थियो। तिनीहरू सबैले भोजन खाइरहेका थिए। येशुले भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूमध्ये कुनै एकजनाले मलाई विश्वासघात गर्नेछ। चेलाहरू यो सुनेर दुखी भए। प्रत्येकले उहाँलाई सोधे, प्रभु, अवश्य पनि म चाहिँ हुन ठिक हो? येशुले जवाफ दिनुभयो, जसले मेरो कचौरामा मसित हात चोब्यो त्यसैले मलाई विश्वासघात गर्नेछ। मानिसको पुत्रले धर्मशास्त्रमा लेखिए अनुसार जानुपर्छ र उसले मर्ने पर्छ। तर मानिसको पुत्रलाई मार्नका निम्ति सुन पनि त्यस मानिसले नराम्रो परिणाम भोग्नु पर्नेछ। यस्तो हुनुभन्दा त त्यो मानिस नजन्मिएको भए बेस हुने थियो। त्यसपछि येशूलाई विश्वासघात गर्न यहुदाले येशूलाई भने, गुरुज्यू, निश्चय नै म त्यो एकजना होइन, ठिक हो। येशूले भन्नुभयो, हो, यो तिमी नै हो। खाँदै गर्दा येशूले रोटी लिनुभयो। येशूले रोटीको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र त्यसलाई टुक्रा पार्नुभयो। येशूले आफ्ना चेलाहरूलाई रोटी दिनुभयो र भन्नुभयो, यो रोटीहरू लियो र खाओ, यो रोटी नै मेरो शरीर हो। त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो। येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, तिमीहरू प्रत्येकले यसबाट पियो, यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूका लागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ। म तिमीहरूलाई भन्दछु, म यो दाखरस फेरि पिउदिन जबसम्म मेरो पिताको राज्यमा नयाँ जस्तै भएर हामीहरू एकै पिउँदैनौ। तर म मरेपछि म मृत्युदेखि बौरी उठ्नेछु, त्यसपछि म गालिल जानेछु। तिमीहरू पुग्नु अघि नै म त्यहाँ जानेछु। त्यसपछि येशू आफ्ना चेलाहरू साथ गेत्सेमनी भन्ने ठाउँमा जानुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरू यहाँ बस, म चाहिँ त्यहाँ गएर प्रार्थना गर्छु। अनि येशू तिनीहरूदेखि केही पर जानुभयो। येशू भुइँमा घोप्टो परेर प्रार्थना गर्न लाग्नुभयो, मेरा पिता, सम्भव भए मलाई यातनाको यो प्याला नदिनुहोस्, तर यो मैले इच्छा गरे अनुसार होइन, तपाईँको इच्छा अनुसार होस्। त्यसपछि येशू आफ्ना चेलाहरू भएकहाँ एर्फकिनुभयो। येशूले तिनीहरूलाई मस्त निताइरहेको पाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, तिमी मेरो निम्ति एक घन्टा पनि जागा बस्न सक्दैनौ। त्यसपछि येशू फेरि दोस्रो पटक जानुभयो अनि प्रार्थना गर्न लाग्नुभयो, मेरो पिता, यदि मैले यसलाई नपिएसम्म यो यातनाको प्याला मबाट हटाइन सम्भव नभए तपाईँले चाहनु भए जस्तै हुन दिनुहोस्। येशू फेरि आफ्ना चेलाहरू भएको ठाउँमा आउनुभयो। यसपल्ट पनि येशूले तिनीहरूलाई मस्त सुतिरहेका पाउनुभयो, किनभने तिनीहरूको आँखाहरू भारी थिए। यसकारण तिनीहरूलाई छाडेर येशू केही पर जानुभयो अनि फेरि प्रार्थना गर्न लाग्नुभयो। तेस्रो पटकको प्रार्थनामा पनि उहाँले त्यही याचना गर्नुभयो। तब येशू चेलाहरू कहाँ आएर भन्नुभयो, तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेकै छौ। मानिसको पुत्रलाई पापीहरूको हातमा सुम्पिने समय नजिक भइसकेको छ। उफ, हामी गइहाल्नु पर्छ, यहाँ मलाई विश्वासघात गर्ने आउँदैछ। जति बेला येशू बातचित गर्दै हुनुहुन्थ्यो, यहुदा त्यहाँ आइपुग्यो। यहुदा बाह्रजना चेलाहरू मध्येका एकजना थिए। यहुदासँग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू र जनताका बुढा प्रधानहरूलाई पठाएका थिए। यहुदाका ती मानिसहरू तरबार र बालाहरू लिएर आएका थिए। अनि यहुदा सिधै येशू कहाँ आएर भन्यो, हे गुरुज्यू। त्यसपछि यहुदाले येशूलाई चुम्बन खाए। येशूले भन्यो, हे मित्र, तिमी जे गर्न आएका छौ त्यो गर। त्यति नै बेला मानिसहरू आएर येशूलाई हात हाले अनि उहाँलाई पक्रिए। युहन्ना तब येशूलाई क्रुसमा सुनट्याएर मार्नु भनेर पिलातले तिनीहरूलाई सुम्पे। सिपाहीहरूले येशूलाई लगे। येशूले आफ्नो क्रुस बोक्नुभयो अनि उहाँ खोप्दी खाउ तर्फ जानुभयो। हिब्रू भाषामा कलकत्ता भनिन्छ। जिते त्याङ्नी त्याला बदस गम्बावर खिले. जुन ठाउँमा येशु क्रुसमा डाकिए त्यहाँ एक बगैँचा थियो. बगैँचामा एक नयाँ जिहान थियो. मानिसहरूले येशुलाई त्यही नयाँ जिहानमा मत्ती विश्रामको भोलिपल्ट सप्ताहको पहिलो दिन थियो. पहिलो दिनको जिसमिसे उज्यालो हुँदा मरियम मग्दलिनी र मरियम नाम गरेकी अर्की स्त्रीहरू जिहान हेर्न गए. त्यस बेला त्यहाँ ठुलो बोहर चालु गयो. स्वर्गबाट प्रभुको एउटा दूत तलतिर उर्ले. स्वर्गदूत जिहानतर्फ गए अनि जिहानको रुङ्गालाई पल्टाएर परसारे. त्यसपछि उनी त्यसमाथि बसे. ती स्वर्गदूत बिजुली जस्तै चम्किला थिए. उनको लुगा फाटा हिउँ जस्तो सेतो थियो. त्यो स्वर्गदूतले भने, तिमीहरू डराउनु पर्दैन, म जान्दछु तिमीहरू येशूलाई खोजिरहेका छौ जसलाई क्रुसमा झुन्ड्याएर मारिएको थियो. तर येशू यहाँ हुनुहुन्न. उहाँ मृत्युबाट बौरी उठाउनु भएको छ. उहाँले पहिले नै भन्नुभए जस्तै अनि स्थान हेर जहाँ उहाँको शरीर राखिएको थियो. अनि झट्टै गएर उहाँका चेलाहरूलाई भनिदेऊ, तिनीहरूलाई भन् येशू पुनर्जीवित हुनुभएको छ. उहाँ गालिलतिर जानुभएको छ. त्यहाँ तिमीहरूको अघि नै उहाँ पुग्नुहुनेछ. त्यहाँ नै उहाँलाई तिमीहरूले देख्न पाउनेछौ. त्यसपछि ती एमआईहरू त्यो चिहान छोडेर गए. तिनीहरू डराए तर खुसी पनि भए. तिनीहरू उहाँका चेलाहरूलाई त्यहाँ भएको घटनाको विषयमा सुनाउन दगुरे. तर ती एमआईहरू उहाँका चेलाहरूलाई भन्न दगुर्दै गर्दा येशू तिनीहरूकै अघि उभिरहनु भएको थियो. येशूले भन्नुभयो, अभिवादन छ. अनि येशूले तिनीहरूलाई भन्नुभयो, डराउनु पर्दैन. जो अनि मेरा भाइहरूलाई गालिलमा जान भनिदेऊ, तिनीहरूले मलाई त्यहाँ देख्न पाउनेछन्. युहन्ना. त्यसपछि येशू फेरि आफ्ना चेलाहरू समक्ष देखा पर्नुभयो. त्यो तिबिरियास झिलको छेउमा भएको थियो. यो यसरी हुन गयो. अर्को मिरमिरे बिहानमा येशू किनारमा उभिनुभयो. तर चेलाहरूले येशू हुनुहुन्थ्यो भनेर चिनेनन्. येशूले भन्नुभयो, माछा मार्ने जाल फ्याँक तिमीहरूको ढुङ्गाको दाहिने पट्टि. तिमीहरू त्यहाँ केही माछाहरू पाउनेछौ. तिनीहरूले त्यसै गरे. तिनीहरूले यति धेरै माछाहरू पक्रे कि तिनीहरूले ढुङ्गातर्फ जाल तान्न पनि सकेनन्. येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, ती मानिस प्रभु हुन्. पत्रुसले ती मानिस प्रभु हुन् भनेको सुने र आफ्ना ओरने बेरेर पानीमा हामफाले किनभने तिनले काम गर्नलाई लुगा खोलेका थिए. अन्य चेलाहरू ढुङ्गामा चढेर किनारमा आए. तिनीहरूले माछाले भरिएको जाल ताने. तिनीहरू किनारदेखि टाढा थिएनन्. तिनीहरू लगभग 100 मिटर भित्र थिए. जब तिनीहरू किनारमा पुगे, तिनीहरूले जलिरहेको ताको गोला देखे. त्यहाँ आगोमा केही माछा अनि केही रोटीका टुक्रा थिए. येशूले तिनीहरूलाई भन्नुभयो, आ अनि खाऊ. कुनै पनि चेलाहरूले उहाँलाई सोध्ने आँट गरेनन्. तपाईँ को हुनुहुन्छ? तिनीहरूलाई उहाँ प्रभु नै हुनुहुन्छ भनेर थाहा थियो. येशू जानुभए अनि रोटी लिनुभयो. उहाँले रोटी लिएर तिनीहरूलाई दिनुभयो. येशूले माछा पनि लिएर तिनीहरूलाई दिनुभयो. यस्तो प्रकारले येशूले आफ्नो मृत्युबाट पुनरुत्थान भएर चेलाहरूसित तेस्रो पल्ट देखा पर्नुभयो. येशूले अरू पनि धेरै कामहरू गर्नुभएको छ. ती विषयमा एक एक गरेर सबै लेखिए भने म सोच्दछु कि जो पुस्तकहरू लेखिन्छ ती यति अधिक हुनेछ कि सारा पृथ्वीमा त्यो अटाउने छैन. म क्रिस्टियन साइन्स टेक्स्टबुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। येशूको सत्यको शिक्षा र अभ्यासमा यस्तो बलिदान समावेश थियो जसले हामीलाई यसको सिद्धान्त प्रेम हो भनेर स्वीकार गर्न बाध्य बनाउँछ। एक दिव्य विद्यार्थीको रूपमा उहाँले मानिसलाई परमेश्वरको बारेमा बताउनुभयो। आफूमा र बिरामी र पापीहरूमाथि आफ्नो शक्तिद्वारा जीवन र सत्यको चित्रण र प्रदर्शन गर्दै मानव सिद्धान्तहरू येशूले गर्नुभएका चमत्कारहरू आश्चर्यहरू र विशेष गरी उहाँको शक्तिशाली मुकुट अतुलनीय र शरीरबाट विजय निस्कने कुरामा संलग्न ईश्वरीय सिद्धान्तको व्याख्या गर्न अपर्याप्त छन्। परमेश्वरका यस मानिसलाई मार्न खोज्ने यहुदीहरूले स्पष्ट रूपमा देखाए कि तिनीहरूको भौतिक दृष्टिकोण तिनीहरूका दुष्ट कार्यहरूका अभिभावक थिए। यो भौतिकवादले साँचो येशूलाई बिर्सियो, तर विश्वासी मरियमले उहाँलाई देखिन् र उनले उनलाई जीवन र पदार्थको वास्तविक विचार पहिले भन्दा बढी प्रस्तुत गरिन्। यहुदाले येशूको विरुद्धमा षड्यन्त्र रचे। संसारको त्यो धर्मी मानिसप्रतिको कृतज्ञता र घृणाले उसलाई विश्वासघात गरायो। विश्वासघातीको मूल्य 30 टुक्रा चाँदी र फरिसीहरूको मुस्कान थियो। उसले आफ्नो समय रोज्यो। जब मानिसहरू येशूको शिक्षाको बारेमा शंकामा थिए, एउटा समय नजिकै थियो जसले यहुदा र उसको गुरु बीचको असीम दूरी प्रकट गर्नेछ। यहुदा इस्करियोतलाई यो थाहा थियो। उसलाई थाहा थियो कि त्यो गुरुको महान भलाइले येशु र उसको विश्वासघातीको बीचमा खाडल खडा गर्यो र यो आध्यात्मिक दूरीले यहुदाको ईर्ष्यालाई बढायो। सुनको लोभले उसको कृतज्ञतालाई बलियो बनायो र केही समयको लागि उसको पश्चातापलाई शान्त बनायो। उसलाई थाहा थियो कि संसारले सामान्यतया सत्य भन्दा झुटलाई बढी माया गर्छ र त्यसैले उसले लोकप्रिय मान्यतामा आफूलाई माथि उडाउन येशूको विश्वासघातको षड्यन्त्र रच्यो। उसको अँध्यारो षड्यन्त्र भुवामा खस्यो र विश्वासघाती पनि त्यसैसँगै ढल्यो। प्राचीन रोममा एक सिपाहीले आफ्नो सेनापतिप्रति वफादारीको शपथ लिनु आवश्यक थियो। यस शपथको लागि ल्याटिन शब्द संस्कार थियो र हाम्रो अङ्ग्रेजी शब्द संस्कार यसैबाट आएको हो। यहुदीहरूमा भोजको मालिकले प्रत्येक पाहुनालाई एक कप वाइन दिने प्राचीन चलन थियो, तर युकेरिस्टले रोमन सिपाहीको शपथको सम्झना गर्दैन। न त खुसियालीका अवसरहरूमा र यहुदी संस्कारहरूमा प्रयोग गरिने वाइनलाई हाम्रो प्रभुको कचौरा मानिन्थ्यो। कचौराले उसको तितो अनुभवलाई देखाउँछ। उसले प्रार्थना गरेको कचौरा उबाट जान सक्छ। यद्यपि उसले ईश्वरीय आदेशलाई पवित्र समर्पणमा झुकेको थियो। गेत्सेमान धैर्यवान धिक्कार मानव ईश्वरीयको अगाडि झुक्दै प्रेमले कुनै प्रतिक्रिया नपाउँदा पनि प्रेम बाँकी रहन्छ। बगैँचामा आफ्नो अन्धकार र गौरवको रातमा येशूले कुनै पनि सम्भावित भौतिक बुद्धिमा विश्वास गर्ने पूर्ण गल्ती महसुस गर्नुभयो। उपेक्षाको पीडा र कट्टर अज्ञानताको डन्डाले उहाँलाई नराम्रोसँग प्रहार गर्यो। उहाँका विद्यार्थीहरू सुते। उहाँले तिनीहरूलाई भन्नुभयो, के तिमीहरू मसँग एक घन्टा पनि हेर्न सक्दैनौ? के तिनीहरू त्यससँग हेर्न सक्दैन थिए जसले पर्खिरहेको थियो र आवाजहीन पीडामा सङ्घर्ष गरिरहेको थियो, संसारमाथि गुनासो नगरी पहरा दिइरहेको थियो। त्यो मानव चाहनाको कुनै प्रतिक्रिया थिएन र त्यसैले यसो सधैँको लागि पृथ्वीबाट स्वर्गमा, इन्द्रियबाट आत्मामा फर्कनुभयो। हाम्रा गुरुले आफ्नो अपरिचित भव्यताको उपहासलाई नम्रतापूर्वक सामना गर्नुभयो। उहाँले प्राप्त गर्नुभएको यस्तो अपमान उहाँका अनुयायीहरू इसाई धर्मको अन्तिम विजयसम्म रहनेछन्। उहाँले अनन्त सम्मान जित्नुभयो। उहाँले संसार, शरीर र सबै त्रुटिलाई जित्नुभयो। यसरी तिनीहरूको शून्यता प्रमाणित गर्नुभयो। उहाँले पाप, रोग र मृत्युबाट पूर्ण मुक्ति प्रदान गर्नुभयो। हामीलाई ख्रीष्ट र उहाँलाई क्रुसमा टाँगिएको चाहिन्छ। सबै त्रुटि नष्ट नभएसम्म हामीसँग परीक्षा र आत्मइन्कार साथै आनन्द र विजयहरू हुनुपर्छ। येशूले क्रुसमा टाँगिनुभन्दा अघिल्लो रात निसान महिनामा आफ्ना चेलाहरूसँग खानुभएको निस्तार जाड एक शोकपूर्ण अवसर थियो। दिनको अन्त्यमा लिएको एक दुखद बोझ, छायाहरू छिटो छिटो बढ्दै गएको गौरवशाली जीवनको गोधुलीमा र यो बोझले येशूको धार्मिक अनुष्ठान वा महत्वको छुटलाई सदाको लागि बन्द गर्यो। उहाँका अनुयायीहरू दुखी र मौन आफ्नो गुरुको विश्वासघातको घडीको प्रतीक्षा गर्दै स्वर्गीय मन्न खाए। जुन प्राचीन समयमा सत्यका सताइएका अनुयायीहरूलाई उजाड स्थानमा खुवाएको थियो, तिनीहरूको रोटी वास्तवमा स्वर्गबाट ओर्लियो। यो आध्यात्मिक अस्तित्वको महान सत्य थियो। बिरामीहरूलाई निको पार्ने र त्रुटि हटाउने तिनीहरूका गुरुले पहिले नै यो सबै व्याख्या गरिसकेका थिए र अब यो रोटीले तिनीहरूलाई खुवाउँदै र पालन पोषण गर्दै थियो। आध्यात्मिक अस्तित्वको यस सत्यताको लागि तिनीहरूका गुरुले हिंसा भोग्न लागेका थिए र आफ्नो दुःखको कचौरालाई मलमूत्रमा बगाउन लागेका थिए। उहाँले तिनीहरूलाई छोड्नु पर्छ। अनन्त विजयको महान महिमाले उहाँलाई छाया पार्दे उहाँले धन्यवाद दिनुभयो र भन्नुभयो, तिमीहरू सबैले यो पियो। जब उहाँमा रहेको मानवीय तत्वले ईश्वरीयसँग सङ्घर्ष गरिरहेको थियो, हाम्रा महान शिक्षाले भन्नुभयो, मेरो इच्छा होइन तर तपाईँको इच्छा पुरा होस्, अर्थात् शरीर होइन तर आत्मा ममा प्रतिनिधित्व होस्। यो आध्यात्मिक प्रेमको नयाँ बुझाइ हो। यसले ख्रीष्ट वा सत्यको लागि सबै दिन्छ। यसले आफ्ना शत्रुहरूलाई आशीर्वाद दिन्छ, बिरामीहरूलाई निको पार्छ, त्रुटिलाई बाहिर निकाल्छ, मरेकाहरूलाई अपराध र पापहरूबाट जीवित पार्छ र गरिबहरूलाई, हृदयमा नम्रहरूलाई सुसमाचार प्रचार गर्छ। सबै अनुभवहरूद्वारा तिनीहरू अझ आध्यात्मिक भए र गुरुले सिकाउनु भएको कुरालाई राम्रोसँग बुझे। उहाँको पुनरुत्थान पनि तिनीहरूको पुनरुत्थान थियो। यसले तिनीहरूलाई आध्यात्मिक मन्दता र परमेश्वरमाथिको अन्धविश्वासबाट असीम सम्भावनाहरूको धारणामा आफूलाई र अरूलाई उडाउन मद्दत गर्यो। तिनीहरूलाई यो गतिशीलता आवश्यक थियो किनकि झाडै नै तिनीहरूका प्रिय गुरु वास्तविकताको आध्यात्मिक क्षेत्रमा फेरि उठ्नुहुनेछ र तिनीहरूको आशंका भन्दा धेरै माथि उठ्नुहुनेछ। उहाँको विश्वासयोग्यताको इनामको रूपमा उहाँ त्यो परिवर्तनमा भौतिक अर्थमा गायब हुनुहुनेछ जसलाई त्यस बेलादेखि स्वर्गारोहण भनिन्छ। हाम्रा प्रभुको अन्तिम भोज र ग्यालिलियन समुद्रको किनारमा आनन्ददायी बैठकमा बिहानको उज्यालो घडीमा आफ्ना चेलाहरूसँगको उहाँको अन्तिम आध्यात्मिक नास्ता बीच कस्तो भिन्नता। उहाँको अन्धकार महिमामा परिणत भयो र उहाँका चेलाहरूको शोक पश्चातापमा परिणत भयो। हृदयहरू ताडना गरियो र घमण्डलाई हप्काइयो। अध्ययारोमा आफ्नो परिश्रमको निष्फलताको बारेमा विश्वस्त र आफ्ना गुरुको आवाजले बेउसिएर तिनीहरूले आफ्नो तरिका परिवर्तन गरे, भौतिक चिजहरूबाट टाढा गए र आफ्नो जाल दाहिनेतिर फ्याँके। समयको किनारमा ख्रिष्ट सत्यलाई नयाँ रूपमा चिन्ते। उनीहरूलाई नश्वर संवेदना वा पदार्थमा मनको गाडिएको अवस्थाबाट आत्माको रूपमा जीवनको नयाँपनमा केही हदसम्म उठ्न सक्षम बनायो। नयाँ प्रकाशको बिहानीमा हाम्रा प्रभुसँगको यो आध्यात्मिक भेट बिहानको खाना हो जुन इसाई वैज्ञानिकहरूले मनाउँछन्। तिनीहरू ख्रिष्ट सत्यको अगाडि झुक्छन्। उहाँको पुनरुत्थानको बारेमा थप प्राप्त गर्न र ईश्वरीय सिद्धान्त प्रेमसँग चुपचाप कुराकानी गर्न तिनीहरूले मृत्युमाथि आफ्नो प्रभुको विजय, मृत्यु पछि शरीरमा उहाँको परीक्षण, मानव परीक्षणको उदाहरण र भौतिक दृष्टिबाट बाहिर निस्कँदा पदार्थ वा शरीरमाथि उहाँको आध्यात्मिक र अन्तिम स्वर्गारोहणको उत्सव मनाउँछन्। हाम्रो युकेरिस्ट भनेको एक परमेश्वरसँगको आध्यात्मिक सम्बन्ध हो। हाम्रो रोटी जुन स्वर्गबाट ओर्लन्छ सत्य हो। हाम्रो कचौरा क्रुस हो। हाम्रो दाखमध्य प्रेमको प्रेरणा हो जुन मसुदा हाम्रा गुरुले प्याउनुभयो र आफ्ना अनुयायीहरूलाई प्रशंसा गर्नुभयो। अनि हामी गम्भीरतापूर्वक प्रतिज्ञा गर्छौँ कि हामी जागा रहनेछौँ र त्यो मन हामीमा होस् जुन ख्रिस्त येशूमा पनि थियो। अरूले हामीसँग गरेको जस्तो व्यवहार गर्न चाहन्छौँ र दयालु, न्यायी र शुद्ध हुन। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक इसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व, परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर, आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।